नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरी बुलबुलको स्वागत छ। श्रुति सम्वेगको मंगलबारको श्रृङ्खलामा हामी गएको सातादेखि पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहेका छौं। आज पनि हामीले शान्ताको दोस्रो श्रृङ्खला लिएर आएका छौं। पुरुषोत्तम दाहालको यो उपन्यासबारे प्राध्यापक डाक्टर कुमार प्रसाद कोइराला लेख्नुहुन्छ। उपन्यासको नायक उत्तम दाह नेपालको प्राध्यापक र ठूला पत्रकारका रूपमा गनिन्छन्। तर उनले पाएको दुःख सम्झँदा मन हुरुक्क हुन्छ, सास रोकिएला जस्तो हुन्छ। त्यस्तै प्राध्यापकी पत्नीको कष्टपूर्ण जीवन देख्दा मानिस संवेदनशील र भावुक हुनुपुग्छ। नेपालको प्रसिद्ध डाक्टर प्रसाद र उसकी पत्नीको कथा पनि ज्यादै मार्मिक छ। आर्थिक अभाव, अत्यधिक श्रम, सोजनले गरेको हेला, पारिवारिक असहयोग आदिका कारणले, शारीरिक रोग, अङ्गदान आदिका कारणले पात्रहरूले जे जस्ता दुःख, कष्ट, वेदना, व्यथा, अभिघात भोगेका छन् त्यसबाट पाठक उद्विग्न हुन्छ। सज्जनता र उदारता, दानशीलता, भातृत्व आदिका कारणले पात्रले दुःख पाएको देख्दा पाठक झन् छटपटाउन थाल्छ। जीवनमा माया र दुःख परिपूरक रहेछन्, एउटा बिना अर्काको अस्तित्व नहुने रहेछ। दुःख भनेको आफैमा एक ओखती रहेछ, यही सेवन गरेर मानिस सास फेर्दो रहेछ जस्तो लाग्छ। शान्ता उपन्यासबारे प्राध्यापक डाक्टर कुमार प्रसाद कोइरालाको यो भनाइसँगै अब आज शान्ताको दोस्रो श्रृङ्खला वाचन सुरु हुन्छ। उत्तमदा भान्सातिर लाग्छ। भान्सामा आलु रहेनछ, सागको मुठा रहेछ। साग मात्रै पकाउनु पर्यो, तर साने अनुसार ठुले अनिमेषलाई पनि आलु नभई हुन्न। दुईवटा सन्तान छन्, तीन थरी तरकारी पकाउनुपर्छ। शान्ता र उत्तमदालाई तरकारी भातमा कुनै रोजाइ छैन। उत्तमदा हेर्छ, बिहानका भाँडा छरपष्ट रहेछन्। शान्ताले भात नखाइ गएकी थिइन् र आएर पनि खाएकी रहेनछन्। भात बिहानैको बाँकी रहेछ, दाल बचेको रहेछ र बिहानैको काउली रहेछ। बिहानकै खाना तताउँदा भइगयो नि। बिहान आफू र छोराछोरीले खाएका जुठा भाँडा उत्तमदा माझ्न लाग्छ, चुलोमा फोहोर रहेछ। शान्ताले बिहान रोटी पकाउन चलाएका भाँडाहरू जस्ताको तस्तै थिए। उत्तमदा जाडोमा सिउसिउ गर्दै भाँडा मस्काएर पखाल्न थाल्छ। उत्तमदाले बिहानका सबै बाँकी तरकारी दाल भात तायो। साने कलेजबाट चमक्क साँच परेपछि हल्ला गर्दै आए। छोराको मोटरसाइकलको आवाज सुनियो। भोकले हिरिक्क भए, बुवा केही खाजा छैन? सानीले सोधी। सँगै जसो आइपुगेको छोरा भन्दै थियो, आमा खै त खाना केही छैन? उत्तमदाले तातो भात दुबैलाई पस्किँदै भन्यो, बिहानकै रहेछ, तताएको छु। आज यसैमा ढुक्क भए हुन्न? आमालाई सन्चो भएन जस्तो छ, उनी निदाइरहेकी छन्। छोराछोरी सहमत भएर तुरुन्त खाना बसे। शान्ता उठिसकेछन्, भान्सामा आँखा मिच्दै आइन्। उनी पनि भोकको मारमा थिइन्। उत्तमदाले उनलाई र आफूलाई खाना पस्कियो। खाना खाएपछि ठुले सानीले आफ्नो थाल माझे, बाँकी सबै भाँडा उत्तमदाले माझ्यो। उसले शान्तालाई भन्यो, तिमी थकित भए जस्तो छ, आराम गर, म भाँडा माझेर माथि आउँछु। शान्ता र छोराछोरी सँगसँगै माथि कोठातिर लागे। उत्तमदा भाँडा माझ्दै विगतलाई पनि मस्काउन खोज्छ। जुन समयमा शान्ता भर्खर छुटकेरी भएकी थिइन् त्यो समय नाकाबन्दीले देश आक्रान्त थियो। नुन र तेलका लागि लाइन बस्नु पर्थ्यो। कति छाक अलिनो तरकारी चल्यो, चामल नभएर हाहाकार भयो। यस्तो बेला शान्ता गर्भवती भइन् र उनी आमा हुनुको गौरव प्राप्त गर्दै थिइन्। गर्भवतीका लागि स्वस्थ भोजन, आराम र औषधि आवश्यक हुन्छ। तर उत्तमदाको हैसियतले दाल र तरकारीसँग अगाउन्जी भात खुवाउने समस्या थिएन। कान्छी छोरीका लागि गुलरियाबाट प्रेमपूर्वक पठाइदिएको चामल, दाल, आलु र प्याज रहेसम्म एक डेढ महिना त मजासँग बित्ने गर्थ्यो। तर बाँकी समय पुरानै चिन्तामा डुब्नु र समयचक्रमा घुम्नु सामान्य हुन्थ्यो। उत्तमदा त्यस दिन कोठामा थिएन। शान्ताको पेट दुख्न लागेछ, प्रसूतिको लक्षण रहेछ। शान्ता एक्लै घरमा थिए। पल्लो कोठामा बस्दै आउनुभएकी उत्तमदाकी ठुली दिदीलाई उनले बोलाइछिन् र कालो टेम्पोमा प्रसूति गृह पुगेछन्। ट्याक्सीमा जाने पैसा थिएन। उत्तमदा शान्ताको प्रसूतिका लागि खर्च कसरी जुटाउने चिन्तामा दौडिरहेको थियो। उससँग एक पैसा अतिरिक्त थिएन। घरमा पिताजी आफै सरसापट्टि र ऋणबाट खर्च टार्नुहुन्थ्यो। गुलरियामा शान्ताका बुबा आमा कसरी आफ्नो पीडा भन्नु? उनका नातेदारहरू काठमाडौँमा राम्रै अवस्थामा छन्। स्वयं डाक्टर प्रसाद सरकारी क्वार्टरमा बस्थे। उनको आय राम्रै थियो। श्रीमान श्रीमती दुवै डाक्टर प्र्याक्टिस गर्थे, तर आवत जावत कमै थियो। उनकी सानीमा अञ्जुश्रीहरू पनि काठमाडौँमा आइसकेका थिए। ठुले आमा र सानीमाको ठुलो लहरो यतै थियो। उनकी जेठामामाको छोरीको काठमाडौँका कुलीन उच्च पदस्थ सरकारी कर्मचारीका छोरासँग बिहा भएको थियो। तर ती कोही पनि उत्तमदा र शान्ताका लागि सहज सम्पर्कमा थिएनन्। प्रसूति गृहमा शान्ता भर्ना भएछन्। राति घर फर्केपछि उत्तमदालाई थाहा भयो ठूलो बिनाजु मरिडीराम साइनो भाइ खुशराज अस्पताल पुगेर फर्केका रहेछन्। उनीहरूले भने बिहान गए हुन्छ दिदी बस्नुभएको छ। उत्तमदालाई केही थाहा थिएन, अरू कसैसँग सोधौँ कोही थिएनन्। बिहान एक घन्टा हिँड्दै प्रसूति गृह पुग्दा थाहा भयो उत्तमदा पिताजी भएछ, शान्ताले पुत्र प्राप्त गरेछन्। सन्तान प्राप्तिको यो खुसी निर्बन्ध हुन्छ, तर प्रसव वेदनाले रातभर काँपेकी, छटपटाएकी, एक कप तातो पानी र चिया समेत नपाएकी र एक दरो फेर्ने लुगा समेत नबोकेकी पत्नीको क्लान्त अनुहारले उत्तमदा मर्माहत भयो। त्यस क्लान्ततामा पनि शान्ता मुसुक्क मुस्कुराइरहेकी थिइन्। रातभरिको प्रसव पीडा र सहनु परेको अभावभन्दा पनि उनमा सन्तान सुखले अतृप्त आनन्द प्रदान गरिरहेको हुनुपर्छ। बिहान अस्पताल जानु अघि तल भण्डारी दाईसँग सापटी मागेको 200 मात्र छ उत्तमदासँग। पेट्रोलको हाहाकारका कारण यति टाढा ओहोरदोहोर गर्न कठिन छ, एकपटक डेरा पुगेर फर्कन मात्र पनि यो रकम अपुग हुन्छ। उत्तमदा दिदीलाई घर पठाउँछ जाउलो पकाएर ल्याउन, र आफू प्रसूति गृहको ढोकामा लाचार पति र नवागन्तुक पुत्रको लाचार पिता चाहिँ उभिरहन्छ। ती दिन कति मार्मिक थिए। सुत्केरी शान्ताका शरीरमा तेल घस्ने, ढुङ्गा नभएका मसिना चामलको भात खुवाउने र चाहिने जति अरू फलफुल र तरकारी जुटाउने सपना उत्तमदाले देखेर पनि पुरा गर्न सकेन। गुलरिया टाढा थियो, सम्पर्क थिएन, आभा बाहेक उहाँहरू पनि किङ्कर्तव्य लाग्नुभयो। पहाड घरबाट नातिको मुख हेर्ने र बुहारी स्याहार्न आउनुभएकी आमासँग पिठ्यौँमा बोकेर ल्याउन सक्ने केही सामान जसरी थिएन, उहाँसँग बुहारी स्याहार्न सक्ने सिप ज्ञान र व्यवहार कुशलता पनि थिएन। शान्ता यी सबै प्रतिकूल परिस्थितिबाट मर्माहत भइन्। यसपछि उनी दिनहुँ रुन लागिन् र केही दिनका लागि गुलरिया गइन्। उत्तमदाका आँखामा यति बेला अश्रुपूर्ण व्यतीत स्मृति घुमिरहेछ। छोराले दुध खान खोज्दा शान्ताको दुध आएन, घरमा दुध किन्ने पैसा थिएन। त्यो सङ्कटमा शान्ताले चामलको चौलानी बनाइन् र बोतलमा राखेर छोराको मुखमा बिस्तारै राखिदिइन्। त्यो अबोध शिशु बाबाआमाको कष्टलाई अनुभूत गरे चाहिँ गरी मजासँग चौलानी तान्न लाग्यो। तत्तेरीका कस्ता दिन थिए ती। उत्तमदा राजनीतिक आन्दोलनको सक्रिय हिस्सा भएर काम गर्दा गर्दै एक दिन कोठाबाट नै पक्राउ पर्यो। 10 प्रहरी गुप्तचरका मान्छे र केही बन्दुकधारीहरू आएर उत्तमदा बसेको घरमा घेरा हाले। त्यो समय पञ्चायत नाउँको निर्दलीय सत्ता थियो र त्यसको अन्तिम दिन गर्न लाग्दै थियो। केही महिनाको छोरालाई काखमा लिएर बसिरहेकी शान्ता भयभीत भइन्। भाइहरूमा भएको तीव्र कम्पन देखियो। उत्तमदालाई पक्राउ गर्न आउनेहरू भान्सादेखि कोठासम्म छानबिन गर्न लागे। पञ्चायत विरोधी पर्चाहरू र अन्य कतिपय सामग्रीहरू त्यहाँ थिए। उत्तमदालाई अघिपछि चिन्ने प्रहरीहरू केशव हरि गोपाल नरेशहरू रहेछन्। उनीहरूले नै थप छानबिन गर्नु नपर्ने र अवैध सामग्रीहरू फेला नपरेको जनाउ दिए। तर उनीहरूले विनम्रतापूर्वक भने, माथिको आदेश छ, ओछ्याउने र खानाका लागि पैसा बोकेर हाम्रो अतिथि हुन जाउँ, हिँड्नुहोस्। उत्तमदाले प्रहरीले छापा मार्दै शान्तालाई भन्यो, भोक लागिरहेको छ, खाजा त हुन सक्दैन, चिया भए पनि खाउन, प्रहरीहरू पनि पिउँछन् होला। उनीहरू पनि दिनभरको दौडधुपले थकित देखिन्छन्। प्रहरी टोलीका हरिले रमाउँदै थपे, बिहानैदेखि केही खाना नै पाएको छैन, एक कप तातो चिया पाए त बेस हुने थियो। शान्ता भान्सातिर लागिन् तर दुध रहेनछ र उनले कालो चिया नै बनाइन्। चिया सबैले पिए। हिँड्ने बेलामा उत्तमदाससँग रहेको 10 रुपियाँको नोट शान्तालाई दिँदै भन्यो, पसलबाट सामान लिनु, म आएपछि मिलाउँछु, भोकै नबस्नु। यसो भन्दै गर्दा उत्तमदाका आँखा अनायास आँसुले भरिँदै थिए। घरमा काखको छोरो, 4 कक्षादेखि 8 कक्षासम्म पढ्दै गरेका भाइहरू, सुखपूर्वक जीवन जिएर कष्टको यस समुद्रमा पौडन विवश एक निरीह पत्नी, अनिश्चित भविष्य बोकेर भएको गिरफ्तारी र शून्य खल्ती, नरुनुपर्ने कुनै कारणै थिएन। शान्ताका आँखामा समेत आँसु देख्न साथ उत्तमदाको मनमा पीडाको ज्वारबाट नै चल्यो, तर व्यक्त गर्नु कायरता हुन्छ। मौन उत्तमदा प्रहरीसँग हिँड्यो, कपडाहरू प्रहरीले बोकिदिए। तल राखिएका प्रहरी बिहानमा पुग्नु अघि पसले भण्डारी दाईसँग उत्तमदाले भन्यो, आज टुङ्गो छैन, घरमा केटाकेटी छन्। ती वृद्ध भण्डारीले गभरि आँसु पार्दै तर आश्वासनपूर्वक भने, बाबु ढुक्क हुनु, जे जति सामान चाहिन्छ म छोरी शान्तालाई पठाइदिन्छु, मेरी श्रीमतीले वा छोरा सुन्दरले सामानहरू पुर्याइदिन्छन्, नआत्तिनु होला। उत्तमदाका लागि त्यो वचन करोडौँ बराबर हुनुपुग्यो। शान्ता जेलमा भेट्न आउँदा भण्डारी दाजुहरूले दिएको सहयोगको जानकारी दिने गर्थिन्। केही दिनपछि जेलमा उनी आउँदा उनको अनुहारमा उत्पन्न तीव्र कम्पन र विचलनलाई उत्तमदा अनुभव गर्न पुग्यो। असहाय निरुपाय शान्ता त्यसबेला करुणाकी पर्याय बनेकी थिइन्। उत्तमदा केही रात शान्ताको विचलित अनुहारको स्मृतिको पीडाले नैदाएको थिएन। शान्ता जेलमा खाली हात आउँदा उनलाई नमज्जा लागिरहन्थ्यो। विवश उनी खाली हात, त्यो पनि काखको नानी छोडेर हिँड्दै उनी दैनिक जसो आउने गर्थिन्। जेलमा सँगै रहेका आन्दोलनका युवा अग्रणी इन्द्रमणिकी पत्नी गङ्गा उत्तमदालाई समेत हुने गरी सामान ल्याइदिन्थिन् र उसको गुजारा चल्थ्यो। अधिवक्ता मुकुन्दजी, अरुण भाइ क्याप्टेन बा, ध्रुव विष्णु महेशमणि जगन्नाथ अरू धेरैजना सँगै जेलमा थिए। उनीहरूका सामान आउँदा सबैका लागि पर्याप्त हुन्थ्यो। अब ती दिन सम्झेर के गर्नु? तिनै दिनबाट आरम्भ शान्ताको कम्पित मन यस बेलासम्म स्थिर भएको छैन। उतन्दा जेल पर्दा नाता नाला कुलकुटुम्ब सबै पर सर्थे। शान्तासँग सादर बोल्नेसम्म कोही थिएन। गुतम्दाका आफन्तहरू पनि निकै टाढिएका जस्ता हुन्थे। एक्ली नितान्त एक्ली शान्तामा उकुस मुकुस व्याप्त थियो। ग्यास भरिएको कुकर कुनै दिन कुनै समय जसरी विस्फोट हुन्छ, त्यही गतिमा शान्ताको मन कुण्ठा र पीडाले ग्यास चुलोको ज्वालामा बसाएको कुकुर कुकर जस्तो भरिँदै थियो। उनीभित्र व्याप्त पीडाले पोखिने ठाउँ थिएन। कुनै निकास पाएन र निकासका लागि बाँड्ने र पोख्ने कुनै ठाउँ पाएनन् उनले। भित्रभित्रै गुम्सिँदै गयो र तनावका रूपमा त्यो विस्फोटित भयो, जुन स्वाभाविक थियो। तर अहिले शान्तासँग सानै भए पनि आफ्नो घर छ। मुना जस्ता दुई सन्तान छन्। उत्तमताको प्राध्यापन स्थायी छ र पत्रकारिताले उचाइ समातेको छ। सम्पन्नता नभए पनि जीवनयात्रा चलिरहेछ। केही ऋण छ, घर धितोमा छ, कष्ट यही नै हो। कुनै दिन घरको लिलामी हुने हो, तर केही छैन। घर लिलामीमा चढे पनि जे बाँच्छ त्यसबाट छोराछोरी पढाउन र जीवन धान्न सकिन्छ। उत्तमता घर लिलामीको स्मृति हुनासाथ आफूलाई सम्झाउने प्रयत्न गर्दछ। यस्तै विगत र वर्तमानको घनचक्करमा उत्तमदा पान्चाको धन्दा टुङ्ग्याउँछ र कोठामा पुग्छ। छोरा अनिमेष छोरी अनुसार शान्ता गफ गर्दै हुन्छन्। अनुसा आमाको नियमित औषधि दिँदै थिए। उत्तमदा कोठामा पुग्नासाथ शान्ता पक्कानेर रुन लागिन्। आमासँग बसेर प्रसन्न मुद्रामा गफ हाँक्दै गरेका छोराछोरी हतप्रभ र विस्मित भए। किन रुनुभयो आमा? उनीहरू आपसमा मौन प्रश्न गर्दै थिए। उत्तमदाले बिस्तारै शान्तालाई सम्झाउँदै भन्यो, तिम्रो निर्णय मलाई थाहा छ, तर तिमीले मामालाई भेट्यो होला, के भन्नुभयो? उनले दिउँसो अस्पताल पुग्दा भोक तिर्खा र ठन्डी सहँदै गर्नुपरेको प्रतीक्षा र भोगेको उपेक्षाको कारुणिक विवरण सुनाइन् र भनिन्, मामालाई बचाउन कलेजो र सगुन बोकेर गए कि मलाई त्यसरी अपमानित र उपेक्षित गर्नु ठिक हो त? मैले कलेजो दिन्छु भने त म त अब दिन्न। विवेक नभएकाहरूलाई शरीर काटेर दान गर्नुको के अर्थ हुन्छ? शान्ता यसो भन्दै सुक्क सुक्क गर्दै थिइन्। उत्तमदालाई थाहा थियो शान्ताको निर्णय अकाट्य हुने गर्छ। अपमान र उपेक्षा अनि कष्ट उनका जीवनका अविच्छिन्न हिस्सा भएका छन्। केही छिन विचलित भए पनि उनको मन दृढ छ। आमाको रुवाई र भनाई केही नबुझी अलमलमा परेका छोराछोरीमा समेत तनाव जस्तो देखिन थाल्यो। उनीहरू केही सोध्ने र भन्ने आँट गरिरहेका थिएनन्। उत्तमदाले वातावरणलाई हलुका गराउँदै छोरा र छोरीसँग प्रश्न गर्यो, कोही मान्छे मृत्युको सङ्घारमा छन्, उनको कलेजो फालेर अर्को नराख्ने हो भने दुई महिना पनि बाँच्दैनन्। उनका लागि आफन्तहरूले पैसा दिए तर छाती चिरेर कलेजाको टुक्रा दिन कोही पनि तयार भएन। ती मान्छेलाई बचाउन खोज्नु विवेकपूर्ण साहस हुन्छ कि हुँदैन? ती मान्छेले बाँच्न पाउनुपर्छ कि पर्दैन? दुवै सन्तानले एकमुखले भने, सके त बचाउनुपर्छ, तिनका आफन्तहरू कस्ता खराब रहेछन्, पैसा दिने कलेजो चाहिँ दिन डराउने। सानेले मुख बिगार्दै भने, मान्छे आफू मात्र बाँच्न खोज्छ, कस्तो स्वार्थी हुन्छ होइन बुबा? सानेको यो भनाइन टुङ्गिँदै छोराले सोध्यो, बुबा त्यस्तो कलेजो फेर्नुपर्ने मान्छे को हो? उत्तमदाले ठिक समय अनुभव गर्यो, छोराछोरीलाई बताउनु उपयुक्त हुन्छ। अनि उत्तमदाले डाक्टर प्रसादको अवस्था बताउँदै भन्यो, दुई महिनासम्म कलेजो फेरिन भने उहाँको जीवन अन्त्य हुनेछ। उहाँलाई बचाउन तिमीहरूकी आमाले कलेजो दिने वचन दिएकी छिन्। कलेजो दिँदा मिल्न सक्छ सक्दैन पनि भन्न सकिँदैन। कदाचित कलेजो मिल्यो र मामाले लिने भएमा तिमीहरूको आमाको भविष्य असुरक्षित हुनसक्छ। उनी शारीरिक रूपले झन् अस्वस्थ हुन सक्छन्। मेरो अवसानपछि तिमीहरूका काँधमा आमाको रुग्ण जीवन बोझिलो हुनसक्छ। तिमीहरू के भन्छौ? के आमाले यातना सधैँ भए पनि कलेजो दिने ठिक हुन्छ कि हुँदैन? तिमीहरू के भन्छौ? छोराछोरीको आँखा आश्चर्यले विस्फारित भए। यस्तै रुग्ण आमाले त्यस्तो भयानक काम गर्ने वचन कसरी दिनुभयो? दुवैजना उत्तमदा र शान्ताको मुखमा पालै पालो निशब्द प्रश्न गरिरहेका थिए। छोरा त ठुलै छ, ऊ 22 वर्षको भएको छ, तर उसमा जिम्मेदारी बोधका कुनै सङ्केतहरू छैनन्। पूर्ण रूपमा बुबा आमामा निर्भर उसको जीवन छ। छोरी त 16 वर्षमा टेक्दै छिन्। बेहद चञ्चल र अत्यन्त संवेदनशील छिन्। छोरी जन्मदाका समय शान्ता निकै अस्वस्थ थिइन्। छोरी जन्मेको अर्को सालदेखि उनलाई वर्षौँ पछि अस्पताल पुग्नु परिरहेको छ। छोरी जति भावुक छे त्योभन्दा बढी साहसिली र सन्देहरहित निष्कर्ष निकाल्नु सिपालु छे। छोरा तर्क गर्न सिपालु छ। तर्कका आधारमा स्थितिलाई प्रमाणित गर्ने प्रयास गर्छ। छोरा र छोरीले एकै स्वरमा भने, आवर मदर इज ग्रेट, वी आर प्राउड अफ यु मम। दुवैले आमालाई अङ्कमाल गरेर भने, आमा तपाईँसँग हामी छौँ, ढुक्क हुनुहोस्। भविष्यलाई हाम्रो जिम्मा छाडिदिनुहोस्, आमा तपाईँ आफ्नो निर्णय नबदल्नुहोस्। हजुरबा डाक्टर प्रसादले पुनर्जीवन पाउनुभयो भने हाम्री मात्रै नभएर तपाईँ उहाँकी पनि आमा मानिनुहुनेछ। तपाईँको योगदानले हाम्रो शिर ठाडो हुनेछ। रौतम दालाई भने, बुबा हामी छँदैछौँ, तपाईँ पनि निश्चिन्त रहनुहोस्, कुनै चिन्ता गर्नु पर्दैन। बिहानदेखि एक्लै आँसु बहिरहेका थिए उत्तमदाका आँखाबाट, अहिले त बलिन्द्र धारा नै बन्न लागे। चान्ता भावुक भइन्। उनी छोराछोरीलाई अँगालो मारेर रुँदै थिएन। छोराछोरी दुवैका आँखा रसाएका भए पनि उनीहरू आफ्ना भनाइमा दृढ थिए। छोराछोरीको अनुमति उत्तमदालाई लाग्यो मानवताप्रतिको जीवन्त सन्देश हो। आमाको विवेकको भाषा यी दुवैमा उत्तिकै पुगेको रहेछ। उदारता र साहस, विवेक र विनम्रता आमाकै देन मानिन्छन्। शान्तासँग यी सबै गुण छन्। यसै कारण छोराछोरीमा पनि सरेको हुनुपर्छ। उत्तमदा छोराछोरीको यस निर्णयप्रति उनीहरूसँग नतमस्तक छ। यस्तो साहस र विवेक बिरलै भेटिन्छ मान्छेमा। यी त आमाका प्रिय छोराछोरीहरू हुन् र आमाप्रति सदा यिनीहरू अनुरक्त रहँदै आएका छन्। रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया रे। डाक्टर प्रसाद दुविधामा छन्। दिदीकी छोरी अर्थात् भान्जी त्यसमा पनि बिमार, उनको कलेजोली न कति विवेकसम्मत हुन सक्छ। अरूले के भन्लान्? आफ्नो उत्तरार्धको भयमा आफूलाई बचाउन अरूलाई मरणान्त गराउनु कति उचित हुन्छ? यसो गर्नु हुँदैन, म शान्तालाई भनिदिन्छु। धन्यवाद भान्जी, मलाई बाँच्नु छैन धेरै दिन। डाक्टर प्रसाद दिन गर्न थाल्छन्। अब डेढ महिना मात्र बाँकी रहेछन्, त्यसपछि त उनको आफ्नै आँखा अगाडि मृत्युको रथ उभिए जस्तो अनुभव हुन्छ। आङ सिरिङ्ग गर्छ, सम्पूर्ण अस्तित्व प्रकम्पित हुन्छ। डाक्टर प्रसाद उठ्छन्, बत्ती बाल्छन् र आफ्नो नजिक मस्त सुतिरहेकी श्वेत शान्त र भयरहित पत्नीको अनुहार हेर्छन्। आजभन्दा 35 वर्ष पहिले विदेशमा एक गोरीसँग चिन्जान भएको थियो। पढ्दै गर्दा कि प्रेमिका कता हराई थाहा भएन। रुसमा पढ्ने नेपाली विद्यार्थीको केटी साथी फेर्नु दिनचर्या जस्तै हुने गर्छ। कति इमान्दार हुन्छन् र घर बसाउँछन्, कति केटी बेइमान हुन्छन् र छाड्छन्, कति छाड्न विवश हुन्छन्। नेपाली विद्यार्थीहरू पनि कोही छाडिदिन्छन्, कोही छाड्न बाध्य हुन्छन्। डाक्टर प्रसाद रसिक छन्। युवावस्था स्वाभाविक युवा आकर्षणमा बित्छ, बिस्तारै परिपक्वता आउँछ, परिवर्तन हुन्छ। डाक्टर प्रसाद परिपक्व वयमा पाइला बढाएपछि यी स्वास्थ्य परिचारिकासँग भेट भएको थियो। नागरिक स्वतन्त्रता निषेध भएको त्यस बेलाको रुसमा राजनीति बाहेक स्वतन्त्र जीवन थियो। यी दुवै साथी भए, माल्टा पनि डाक्टर बनिन्, दुवै नेपाल आए। तर गोरी बुहारी लिएर उत्साहका साथ आफ्नो घर पुगेका डाक्टर प्रसादलाई तितो अनुभव भयो। घरका धेरैजसो अभिभावकहरू कसैले पनि माल्टालाई बुहारी जस्तो स्वीकार गरेनन्। त्यस समयको समाजमा मानिस समान हुन् भन्ने लागे पनि सबै जात स्वीकार्य लाग्दैन थियो। डाक्टर प्रसादको मन त्यसै कुँडियो। माल्टाले पनि तितो अनुभव गरिन्। त्यसपछि माल्टा कहिले पनि गुलेरिया गएकी छैनन्। उनीहरू काठमाडौँमा नै बस्छन्। पहिले सरकारी आवास थियो, अहिले अस्पतालले दिएको फ्ल्याट छ। जेनतेन गुजारा चलिरहेछ। दुईजनाको शरीर जहाँ र जसरी लुकाउँदा पनि हुन्छ। सन्तानका नाउँमा एउटी छोरी छ, स्वामिया। ऊ पनि मावल घरमा नै बस्छे। विवाह गरिसके अब त नातिनी पनि भई, ज्वाइँ धनाढ्य छन्। सम्पत्तिको थुप्रो जति भए पनि बिना काम बस्नु हुँदैन भन्ने मान्यता डाक्टर प्रसादमा रहे पनि सबैमा त्यस्तो देखिँदैन। डाक्टर प्रसादको चिन्ता यति हो, कमाएको सम्पत्तिले छोरीलाई योग्य डाक्टर बनाइदिए, अरू जे कमाइ हुन्छ त्यो पत्नी माल्टाको हरेक वर्ष माइती देश जाँदा र आउँदा नै सकिन्छ। यो उमेरमा पनि अन्त कतै जागिर खानु उनको बाध्यता त्यसै भएको होइन। तैपनि उनी सन्तुष्ट छन्, किनकि उनी काममा विश्वास गर्दछन्। टिटी मोबाइलको घन्टी बज्छ, छोरी सामियाको फोन हुनुपर्छ। पापा हजुरलाई कस्तो छ? आर्द्र स्वरमा सामिया सोध्छिन्। छोरीले अलि बढी माया गर्छन् बुबालाई, त्यसमा पनि एक्लै छोरी। ठिकै छ छोरी, डाक्टर प्रसाद जवाफ दिन्छन्। कोही डोनरहरू भेटे कि भेटेनन्? म दिन्थेँ पापाको जीवन बचाउन। कलेजो त के शरीर नै काट्दा हुने भए दिन्थेँ नि पापा। के गर्नु, मेरो ग्रुप मिल्दैन, के गरौँ? के एक्सचेन्ज गर्न मिल्दैन? ग्रुप मिल्नेसँग लिने र उनीहरूलाई आवश्यक पर्दा दिने गरी मिलाउन सकिँदैन? सामिया आफ्नो व्यवस्था र विकल्प एकै सासमा सुनाउँछिन्। उनकी काखमा रहेकी केही महिना अघि मात्र जन्मिएकी छोरी रोएको सुन्छन् डाक्टर प्रसाद। उनका आँखा रसाउँछन्, मन भक्कानु परे जस्तो हुन्छ। आफूलाई सहज बनाउँदै डाक्टर प्रसाद भन्छन्, शान्ता भान्जीको ग्रुप मिल्दो रहेछ, दिन्छु भनेकी छिन्। तेरी आमाको ग्रुप मिल्छ, तर 60 नागिसकेकी छन्। 50 नाग्नेहरूबाट लिभर डोनेसन गराइँदो रहेनछ। दिन त सबला र अञ्जुश्री पनि तयार थिए। उमेर र ग्रुपले भएन, सुरेन्द्र प्रतिमा निशान्त ऋषि र संरक्षितहरू पनि दिन तयार छन्। उनीहरू मिल्दैन होला उनीहरूको। यी सबैजनासँग म सँगसँगै दिल्ली जाने भएका छन्, चेक गराउन कसको मिल्छ हेरौँ, डाक्टर प्रसाद भन्दै थिए। पापा, बर्तिया ठुलोबाका छोराहरू पनि त छन्, दिदीहरू छन्, उनीहरू के भन्छन्? बीचमा नै सामिया सोध्छिन्। डाक्टर प्रसाद भावुक हुन्छन्। खै, उनीहरूको ब्लड ग्रुप त मिल्छ तर केही भनेका छैनन्। उनी संक्षिप्त उत्तर दिन्छिन्। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको वाचन पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुनिरहनु भएको छ। अब यसको बाँकी अंश वाचन सुनौ। केही दिन अघि मात्र रोशन प्रसाद पक्षाघात भएर काठमाडौँ आएका थिए। केशव प्रसाद सुगरले सिकिस्त भएका थिए। डाक्टर प्रसादले आफ्नै अस्पतालमा उनीहरूको उपचार गराए। डाक्टर प्रसादले आफ्नो कमाईबाट धेरै आफन्तको उपचार गरेका छन्। उनी आवश्यक हुँदा सहयोग गर्नुपर्छ भन्ने सोच राख्दछन्। घरमा जाय जथा जग्गा जमिनको अभाव छैन। सरदर परिवारभन्दा डाक्टर प्रसादको परिवार समृद्ध छ। उनका ठुला बा भद्रकाली डिट्ठा भएर 100 सालतिरै बर्दिया पुगेका हुन्। उनीसँगै अरू भाइहरू, पान्जा बान्जीहरू र छोरी ज्वाइँहरूको पनि ठुलो पङ्क्ति बर्दिया पुगेको। उनीहरू एकै ठाउँमा बसेका छन्। बजारमा पनि गुलेरियाको त्यस सम्बन्धमा थपिँदै गएकाहरू जोड्ने हो भने डाक्टर प्रसादका नाता कुटुम्ब 1000 भन्दा माथि छन्। तीमध्ये जो बिमार भए पनि डाक्टर प्रसादसँग अनुरोध पुगिरहेको हुन्छ। डाक्टर प्रसाद कसैलाई आदर गर्दै, कसैलाई माया गर्दै, कसैलाई हेप्दै र कसैलाई बाध्यता अनुभव गर्दै आफूले सक्दो उपचार सहयोग बिना गर्न बिर्सिँदैनन्। 3 दशकभन्दा बढीको यस्तो उपकार यात्रामा उनको कमाईको ठूलो भाग खर्च भइरहेको छ। तर उनबाट उपकार र उपचार पाएका धेरैजना धान खाएर अगाएका मुसाहरू दुलोभित्र हराए जस्तै भएका छन्। केही नातेदार, आफ्ना विद्यार्थी, सहकर्मी र केही शुभेच्छकहरूको आर्थिक सहयोग नभएको होइन, तर त्यस पोकोले मात्र उनलाई बचाउने अवस्था छैन। डाक्टर प्रसाद यस्तै सोच्दै छोरीसँग भलाकुसारी गरिरहेका छन्। छोरीलाई आफ्नो लागि धेरै सहयोगी हातहरू रहेको बताए पनि उनी आफूलाई एक्लो, नितान्त एक्लो अनुभूत गर्दै थिए। उनमा जीवनप्रतिको दृढ आस्था थियो, तर आस्थाले मात्र जीवन रहँदैन। के गर्नु, कसैले आफ्नो शरीर काटेर औषधि गरिदिने नभएसम्म उनको जीवनको बत्ती भल्ने छैन। अँ, उनी सम्झिन्छन्। आज बिहान मात्र एकजना आफन्त कलेजो दिन्छु भन्दै अस्पताल पुगेका थिए। ती दाजुकी छोरी नन्दाका पति दीप थिए। दीप सोझो, सरल र भावुक छन्। उनी आएर भने, बुबा, हजुरका लागि म कलेजो दिन तयार छु। म स्वस्थ पनि छु। जहिले मर्जी हुन्छ म हजुरसँग दिल्ली जाने तयारी गर्छु। ग्रुप पनि मिल्छ, ढुक्क हुनुहोला। डाक्टर प्रसाद नन्दना र दीपसँग निकै नजिक थिए। उनका सम्बन्धीहरूमध्ये भतिजी नन्दना, भान्जी प्रतिना, भान्जा ईशराज, नीलराज, नरपति, मुकुन्दहरू निकै नजिक छन्। डाक्टर प्रसाद पनि उनीहरूको लागि रोजगारीदेखि अरू सहयोग जुटाउन लागि पर्छन्। डाक्टर प्रसादको यस्तो स्वभाव बुझेका अरू आफन्तहरू उनीसँग त्यति खुल्ने गर्दैनन्। शान्ता पनि त्यति सहज थिएनन् यसअघि। दीपको प्रस्तावप्रति उनको भरोसा थियो, शान्तामा उनको त्यति विश्वास थिएन। विश्वास नभए पनि उनले आफन्तहरूलाई फोन गरी आफ्नो जीवनको सम्भावनाको सन्देश दिएका थिए र शान्ताको प्रस्तावबारे जानकारी गराएका थिए। उनको विश्वास दीपमा अडिएको थियो, तर त्यो विश्वास 24 घण्टा नपुग्दै भत्ताभङ्ग भयो जब दीपले फोन गरेर भने, बुबा, हजुरकी छोरी नन्दता असाध्य रिसाइन्, मामुले पनि नदिन भनी बस्यो। मेरा छोरी र हजुरकी भतिजीको समेत भविष्य असुरक्षित हुने हो कि जस्तो लाग्यो। सरी बुबा, अरूसँग ट्राई गर्नुहोला। डाक्टर प्रसाद यो फोनबाट भरङ्ग र निराश हुन पुगे। उनी सम्झन लागेका थिए, शान्ताका पनि त सन्तान छन्, उनका पति छन्। उनीहरूले शान्तालाई यसरी नै रोक्दैनन् भन्ने त केही छैन। शान्ताको गृहस्थी सामान्य चलेको छ। कदाचित कलेज अपरेसनपछि असामान्य भयो भने त्यसको जिम्मेदार त मैले हुनुपर्छ। कसरी हुनु, के कुनै आर्थिक सहयोग गर्दा हुन्छ? कि शान्ता र स्वाभिमानसँग जीवन चलाइरहेका ज्वाइँ उत्तमदा जस्तो मान्छेले यसलाई स्वीकार गर्ला? तैपनि प्रस्ताव गर्दा कसो होला उत्तरदायित्वका विषयमा? तर मैले यस्तो प्रस्ताव गर्दा भड्किए भने के गर्ने? भयो केही भन्दिनँ। डाक्टर प्रसादको तरङ्ग सामियाको आवाजले भङ्ग गर्यो। पापा के सोच्दै हुनुहुन्छ? बर्दियाबाट सहयोग हुँदैन र? अप्ठ्यारोमा आँट नगर्नेहरू आफन्त कसरी हुन्छन्? छोरी बुबाको जीवनको स्पन्दनप्रति व्यग्र थिइन्। डाक्टर प्रसादसँग यति बेला केही सान्त्वनाको शब्दबाहेक अरू छैन। उनी सान्त्वना दिन्छन्। समय थोरै छ, तर विकल्पहरू प्रशस्त छन्। अन्तिम विकल्प डाक्टरले सुझाएका छन्। अस्पतालमा भर्ती हुने र त्यस समय सडक वा यस्तै दुर्घटनामा परिनिधन भएकाहरूको तत्क्षण कलेजो ट्रान्सप्लान्ट हुन सक्छ, ग्रुप मिल्नुपर्दछ। सामिया आश्वस्त हुन्नन्। त्यति ठूलो संयोग अपवाद मात्र हुनसक्छ। उनी गरुङको मनले फोन राखिदिन्छन्। डाक्टर प्रसाद आशा र निराशाका बीचमा झुल्दै निधाउने चेष्टा गर्दछन्। बिहान सबेरै डाक्टर प्रसादका आँखा खुल्छन्। उनी बितेको रातको तरङ्गमा बग्दै फोनका नम्बरहरू डायल गर्न पुग्छन्। हेलो, कसैको फोनको घन्टी बजेपछि उत्तमदा रिसिभर उठाउँछ। को ज्वाइँ साहब? उताबाट विनम्रतापूर्वक प्रश्न आउँछ। उत्तमदा नमस्कार गर्छ र बिना कुनै भूमिका भन्छ, मामा मैले हजुरको अस्वस्थताको जानकारी पाएँ। जीवन हो मामा, रहेसम्म विश्वास गर्नुपर्छ, विश्वास गुमाउनु हुँदैन। डाक्टर प्रसाद भन्छन्, म देवघाटमा जाने विचार गर्दैछु। मेरो जीवन अवधि अब 2 महिनाभन्दा बढी छैन। 2 महिनासम्म म ईश्वरलाई र आफूलाई यस सुन्दर धरतीमा ल्याइदिने पितृहरूको स्मरण गरेर बस्नेछु। केही असल काम गरेको भए सम्झिन्छ होला, नराम्रो भए क्षमा हुनेछ। उत्तमदा डाक्टर प्रसादको यति हताश भनाइबाट स्तब्ध भयो। एक प्रकारले उसलाई लाग्यो यी वृद्धले ठिकै सोचेछन्। कसैको कलेजो लिँदा पनि उनी बाँच्ने सम्भावनाको प्रत्याभूति छैन। सुगरको बिरामी छ उनमा। अपरेसन गर्न कठिन र गरे पनि सुगर नियन्त्रण गरी उपचार गर्न कठिन। उनकै शारीरिक कारणले उपचार हुन कठिन छ। उत्तमदालाई लाग्यो शान्ताले देखाएको अतुलनीय साहस सार्थक नहुने भयो। तर शान्ताको शरीर र मन त सुरक्षित हुने भयो, परिवारमा हुने पीडा पनि घट्ने भयो। प्रत्यक्षमा उत्तमदाले भन्यो, होइन मामा, किन निराश हुनुहुन्छ? शान्ताले दिन्छु भनेकै रहेछन् कलेजो। यसरी स्वयंसेवा गर्न दृढ सङ्कल्प गर्ने भान्जी तपाईँकी छन्। तपाईँ त भाग्यमानी हुनुहुन्छ, किन आत्तिनुहुन्छ? नआत्तिनुहोस्, हामी तपाईँका साथमा छौँ। डाक्टर प्रसाद सायद आश्वस्त हुन खोज्दै थिए शान्ताको निर्णयबारे। दीपका परिवार र त्यसमा पनि उनले औधी माया गरेकी भतिजी नन्दनाले नै निश्चित गरे जस्तै कतै शान्ताका परिवारले रोक्न खोजेको त छैन। उनको मनको यस्तो आशंका मेट्न चाहिरहे जस्तो लाग्थ्यो। उत्तमदाको भनाइपछि डाक्टर प्रसाद आश्वस्त भए जस्तो लाग्यो। उनी मौन रहे, सायद उनको आशंकाको समाधान भइसकेको थियो। आज डाक्टर प्रसाद उनकी बहिनी अञ्जुश्रीका घरमा जाने कार्यक्रम रहेछ। उनले भने, शान्ता भान्जीले आज गट्ठा घर पठाइदिनु होला, नेपालगञ्जबाट सबला पनि आएकी छन्, हाम्रो परिवारको जमघट हुनेछ। उत्तमदाले स्वीकृति जनायो। उत्तमदा ओछ्यानमा निर्निमेष कतै हेरिरहेको थियो। उसको तन्मय चिन्तन भङ्ग भयो। पुनः फोनको घन्टीले फोन उठायो। शान्ता किसानीमा अञ्जुश्रीको रहेछ। शान्ता कता छिन्? फोनमा पाउन। अभिवादन आदान प्रदानसँगै अञ्जुश्रीले भनिन्। छेउमा सुतिरहेकी शान्ताको पनि निद्रा खुलिसकेको हुनुपर्छ। उनी अघिल्लो साँझमा केही छिन् निदाएपछि राति अबेरसम्म अनिन्द्रित थिइन्। उत्तमदाका आँखा पनि लागेका थिएनन्। बिहानी पख लोलाएका आँखा फोनको अनपेक्षित ध्वनिसँगै खुल्न पुगेका हुन्। शान्तालाई फोनको रिसिभर दिएपछि उत्तमदा सिरकभित्र गुडुल्को पर्छ। हुन्छ सानीमा, म आउँछु, खाना खान आउँछु, शान्ताले फोनमा भनिन् र फोन राख्दै उत्तमदासँग मुखाति भइन्। सानीमाले बोलाउनु भएको छ, मामा पनि पुग्नुहुन्छ अरे, नेपालगञ्ज सानीमा पनि आउनुभएको छ, म जाउँ? शान्ता यसरी कतै जानु परे प्रेमपूर्ण ढङ्गले सोध्ने गर्छिन्, कि कुनै बहाना बनाउँछिन्। उत्तमदा भलिमाथि परिचित छ र ठट्टा गर्दै भन्यो, हिजो अस्पतालमा मामालाई भेट्न गएर फर्किँदा रुँदै आएकी थियो, त्यस्तै होला नि। त्यसो हुँदैन, सानिमाका घरमा कता त्यस्तो हुन्छ। शान्ताको सौम्य शान्त मुद्रामा उत्तर यही थियो। उनको अघिल्लो दिनको सुइराले घोचे जस्तो अपमानबोधको पीडा भुलिसकेकी थिइन् र त आज निकै उत्साहित थिइन्। शान्ता आज पनि एक्लै हिँडिन्। औषधिको पुरा डोज खाएकी थिइन्। उनलाई यसरी औषधि खाएपछि जति तिर्खाले सताउँथ्यो त्योभन्दा बढी शारीरिक थकाली फतक्क हुन्थिन्। उत्तमदा भक्तपुरसम्म एक्लै कसरी पुग्दियो होलिन् चिन्तित थियो। साथी पठाउन कोही थिएन त्यसबेला, आफू अन्त कतै जानु थियो। शान्ता बडो आत्मविश्वासका साथ लुगा लगाएर हिँडिन्। उनको कुनै ताम झाम हुँदैन, सादा र हल्का कपडामा उनी जता पनि जान सक्छिन्। उनको लुगा गहना र श्रृङ्गार प्रसाधन केही पनि माग यतिका दिन भयो सुनेको छैन। तनावमा रहँदा उनको पृथक मागसहित असहनीय व्यवहारहरू देखिन्छ। सामान्य अवस्थामा शान्त भद्र शिष्ट विनम्र शालीन सहज र सरल हुने गर्छिन्। आज उनी सहज जस्तै छिन्। केही दिन अघि उनी असहजताको तीव्र आवेगबाट प्रताडित थिइन्। शान्त प्रफुल्ल थिइन्। हिजो मात्र डगमगाएको विश्वास र आहत भएको मन आज निश्चित र सहज भइसकेको छ। घरबाट केही पर पुग्न साथ उनमा थकाइ र तिर्खा सुरु भयो। ब्यागबाट पानीको बोतल झिकिन् र उभिएर नै पिइन्। बस खचाखच रहेछ। काठमाडौँका बसहरू अव्यवस्थित यात्रा गर्छन्। अपाङ्ग र महिलाका लागि छुट्याइएका सिटहरूमा अल्लारीहरूको रात चल्छ। कमजोर र क्रिस्काए सन्त बसमा झुन्डिएकी छिन्। उनीसँगै एकजना महिला सानो नानी च्यापेर झिल्टुङ खाँदै यता र उता ठोकिँदै छिन्। बुढियामा छतपट्टि तेर्साइएको माछको डन्डी समात्न नपुगेर दुईपटक लडिसकिन्। जुङ्गामुठे युवाहरू कोही देखे नदेखे झैँ गर्छन् त कोही दुर्बलहरूको दुर्बलताप्रति आनन्दित छन्। पछु सभ्यताले भरिएको छ यो समाज। बसको ड्राइभर र खलासी मानिस कोच्ने र पैसा असुल्ने बाहेक अरू केही पनि सोच्दैनन्। यिनीहरूलाई असहायहरूको, कमजोरहरूको, बालवृद्धहरूको, महिलाहरूको सम्मान र सेवा गर्न कसैले तालिमै दिएको छैन। तालिमका नाउँमा विदेशीहरू जहाजभरि मुद्रा बोकेर आउँछन्। तर मानवता, सभ्यता, सहिष्णुता, सद्भाव सिकाउने होइन, झन् क्रूर बनाउन, असहिष्णु बनाउन, वैरभाव बढाउनमा उनीहरूको सक्रियता हुन्छ। शान्ताको मनमा यस्तै भावहरू, तर्कनाहरू उठिरहेका छन्। उनलाई असह्य भयो र भनिन्, बच्चा बक्की बहिनीलाई सिट छाड्न सक्नुहुन्न तपाईँहरू कोही पनि? दया लाग्दैन? यहाँ त महिला र अशक्त लेखिएको छ नि, किन तपाईँ स्वस्थ र युवा पुरुषहरू?
गरिब की इच्छा पूरा कर दो, गरीब की इच्छा पूरा कर दो, तुम तो गरीब न।
उनले अरू पनि के भनिन्। उनको कुरामा महिलाहरूले सहमति जनाए। पुरुषहरू हाँसेर उल्टै नेतागिरी र दादागिरी गरेको भन्दै अपमानित गर्न लागे। ड्राइभर र खलासी पनि उतै लागे। असहाय शान्त मौन भइन्। बसबाट अपमानको घुटको पिएर झरेकी शान्ता सानिमाका घरमा पुग्दा भोक र थकाली लखतरान भइसकेकी थिइन्। उनलाई घन्टौँ पछि केही न केही खाइरहनुपर्छ, थोरै भए पनि। सानिमाले शान्तालाई अँगालो मारिन्। महान कार्य गर्ने अठोटका लागि धन्यवाद दिइन् र दाजुको दीर्घ जीवनको कामना गरिन्। शान्ता आराम गर्न गइन्, तर भोक र तिर्खाले उनमा असह्य प्रहार गर्दै थियो। सानिमा अन्जुश्री अरू आगन्तुकहरू र पाहुनाहरूको सेवामा व्यस्त थिइन्। सबल सानिमा परिवारसहित शान्तालाई आभार प्रकट गर्दै फर्किन्। अर्की सानिमाका छोराहरू आए। ठूलो भाइ इसराज र उनकी पत्नी रमिता पनि आए। सबै प्रफुल्ल थिए। खानपिन चलिरह्यो। अस्वस्थ शरीर, तीव्र तनाव र मामाका लागि शरीर काटेर दिन तयार शान्ता। अर्को कोठामा भोक र तिर्खाले छटपटाइरहेकी छन्। उनका प्रति ध्यान दिने कोही छैन, कसैलाई फुर्सद छैन। शान्ता एक्लै रोइरहन्, तर भोकको थोरै पनि सङ्केत दिइनन्। भाइ इसराजले भन्यो, दिदीलाई म घर पुर्याइदिन्छु, हिँड्नुहोस्। भाइ अहिले एक क्लासको बैङ्कमा जागिर खान्छन्। आम्दानी निकै राम्रो छ। उनको घर छ, गाडी छ, रहरलाग्दा छोराछोरी छन्। तर शान्तालाई थाहा छ, भाइको यो आग्रह आग्रहका लागि मात्रै हो। यसअघि शान्ता, उत्तमदा र साना छोराछोरी कुनै भोजमा रात विरात अभर परेका समय एक शब्द केही नसोधी हात हल्लाउँदै आफ्ना परिवार मात्र उठाएर आफ्नो घर कुद्ने भाइको यो आग्रह मनभित्रैबाट आएको होइन भन्ने उनलाई लागिरहेको थियो। भोजमा भाइहरूसँगै गएको कति रातहरू घर फर्कँदा घन्टौँ हिँड्दै वा महँगो ट्याक्सी खर्च गरी घर पुगेको सम्झँदै छिन् शान्ता यतिखेर। शान्ता यस्ता अनेक विवेक परीक्षणबाट विज्ञ छन्। प्रत्यक्षमा उनले भनिन्, म पछि जान्छु। सानिमाले थपिन्, यहीँ दुईवटा गाडी छन्, भाइ निशान्तले कि सानो बुबाले पुऱ्याइदिन्छन्। खाजा खाएर मात्र जान्छ शान्ता। यही वचन सुन्ने प्रतीक्षामा रहे जस्तो गरी भाइ बिदा भएर हिँडे। सानिमालाई देखेर शान्ताको भोकको सम्झना भएछ। खाजा खाने कुरा गर्दैछिन्, तर बिहानैदेखि एकदाना अन्न पेटमा नराखेकी शान्ताको यो क्षण कति दयनीय थियो, उनलाई कुनै पत्ती भएन। आखिर डाक्टर प्रसाद पनि आएनन्। साँझ झमक्क पर्न लाग्यो। शान्ताले भनिन्, म घर जान्छु। तर उनलाई घरसम्म पुर्याइदिन कोही तयार भएन। गाडीमा पेट्रोल छैन वा त्यस्तै निहो पर्याप्त भयो। घरमा आएको सुरेन्द्रले भने, दिदी म बससम्म पुर्याइदिन्छु, म पनि जान्छु। बिहान प्रफुल्ल मुडमा घरबाट हिँडेकी शान्ता अर्को भयानक पीडा र मानसिक द्वन्द्वको ज्वालामा पिल्छिँदै फर्किन्। एक घन्टा हिँड्दा कतै बस भेटिएन। शान्ता तिर्खाली उरुक्क हुन्छन् र थचक्क बस्छिन्। सुरेन्द्रकी सानी छोरीले, दिदी म थेक्छु भन्दै उठाउन खोज्छे, तर कलिला हातको स्पर्श बाहेक उसले दिन सक्ने कुनै भरोसा थिएन। उनीहरू बिस्तारै हिँड्दै थिए। बल्ल बल्ल ट्याक्सी फेला पर्यो। महँगो भाडा भने पनि भोक तिर्खा र जाडाको प्रताडना सहनुभन्दा ट्याक्सी भाडामा लिनु उपयुक्त ठानी। महँगो भाडा तिरेर शान्ता अशान्त घर पुगिन्। उत्तमदा शान्ताको क्लान्त, अश्रुपूर्ण र निराश अनुहारबाट विचलित हुन्छ। उनको अनुहारको भाव उसले देख्न साथ पढ्छ र मनभित्रभित्र विवल, प्रकम्पित र प्रताडित हुन्छ। निरुपाय ऊ पत्नीका आँसु हेरिरहन्छ। शान्ता ओछ्यानमा घोप्टो परिन्। उनको शोक शोक रुवाईले उत्तमदाको मुटु चरक्क चिरिए जस्तो भयो। छोराछोरी कोठामा थिएनन्। यदि भएका भए उनीहरू आमाको यस मनोदशाबाट कति आहत हुने थिए। उत्तमदाको हृदय यो प्रश्नसँगै बल्ल लाग्छ। हृदयमा आगो बलेपछि खरानी हुन सजिलो हुन्छ। उत्तमदाको हृदय बल्न लागेको छ। जलेको हृदयले शान्ताको मनलाई सम्झाउनु असम्भव थियो। भित्रभित्रै जलनले पोलेर छटपटिँदै उत्तमदा भान्सातिर लाग्यो। आज भोजन र भाँडाको काम सक्न साथकै लेखहरू तयार पार्नु छ। बिजुलीसँग जीवन चाटिएको छ, बिजुलीकै तालिका अनुसार सुत्ने उठ्ने र काम गर्ने तालिका बनाउनु परेको छ। यो सहरमा बिजुली छैन, प्रदूषणको निवासमा सास फेर्नुपर्छ, दुर्गन्धको रस पिइरहनुपर्छ, धुलो र धुवाको प्रहार उस्तै छ। तरकारी हो कि मन्दबिस पान्सामा अनिवार्य पकाउनै पर्छ, कति दिन यसरी चल्नुपर्ने हो कुन्नी? कुहो बिनाजु, म नीलराज, उत्तमता घडी हेर्छ, रातको 10 बजे छ, बिजुली आउने बेला भएछ। फोनको घन्टीसँगै उत्तमता रिसिभर उठाउँछ। फोनमा शान्ताको माइलो भाइ नीलराज रहेछन्। उत्तमताको हलो आवाज सुन्न साथ नीलराज एकहोरो गराउन लागे। हाम्रो दिदीको पेट चिरेर उपचार गर्ने को हो? दिदी बिमार हुनुहुन्छ, 20 वर्षभन्दा बढी भइसक्यो। बिमार दिदीप्रति कसैले कुनै सहायता गर्यो? डाक्टर प्रसाद मामा हुन्, तर कुनै दिन शान्ता दिदीका दुःखमा बोले, उनले दिदीलाई सम्झे? उनका सम्झिनेहरू त अरू नै छन्। हाम्री आमाले गुलरियामा छोरा सराह भए हजुरबा हजुरबा हजुरआमाहरूको सेवा गर्नुभयो। बुबाले अभिभावक चाहिँ भएर मावलीको हेरचाह गर्नुभयो, तर डाक्टर प्रसाद कहिल्यै कृतज्ञ भएनन्। डाक्टर प्रसाद उनका दाजुभाइ र अरू परिवार हामीप्रति उपेक्षा अवज्ञा र अपमानका भाषामा सम्बोधन गरिरहेका हुन्छन्। रोगले आहत दिदीले किन उनलाई बसाउने? डाक्टर प्रसादका अंश खानेहरू किन अघि सर्दैनन्? उनीबाट फाइदा लिनेहरू किन लुक्छन्? हुँदैन बिनाजु, तपाईँले तुरन्त रोक्नुहोस्। नीलराज एकहोरो कराउँछन्। नीलराजको मुख साह्रो छुचो छ। कुनै दिन उत्तमदाका घरमा उनी 1 वर्ष जति बसेका थिए। दिनरात चिसो तातो नभनी भात पकाउने, भाँडा माझ्ने, लुगा धोइदिने दिदीलाई र कष्टपूर्ण ढङ्गले भोजन चोहो गर्ने बिनाजुलाई समेत नीलराज गाली गरिरहेका हुन्थे। केही मानिसहरूको स्वभाव विचित्रको हुन्छ। उनी आफ्ना साना भान्जा भान्जीहरूसँग समेत दर्शनशास्त्री जस्तो भएर तर्क कुतर्क गर्ने र न्यु खोज्दै झगडा गर्थे। त्यो बानी छुटेको छैन। गुलरियामा आमाबुबादेखि काठमाडौँमै बस्ने दाजुभाउ समेत उनका कुतर्क गाली र क्रोधको मारमा परिरहेका हुन्छन्। नीलराज मनमा भए जति बिसाउँछन्, छुच्चा तर पाप र कपट रहेछन् उनी। उत्तमदालाई उनको झपार ठिकै लाग्दै थियो। उनी भन्दै थिए, आफूलाई बुद्धिजीवी समाजसेवी दानी ठान्नेहरूले दिदीलाई चिर्न किन स्वीकृति दिए? बुढा डाक्टर प्रसाद किन बाँच्नु पर्यो? अब मलाई अरू थाहा छैन, हाम्रो दिदीलाई केही भयो भने हामी सहँदैनौँ। मैले भनेको छु, हाम्रो लागि दिदीभन्दा प्रिय अरू कोही छैनन्। म त फोन गरेर मामासँग पनि झगडा गर्छु। नीलराजले यस्ता अनेक तर्क, आक्रोश, पीडा, कुन्ठा सबै पोखे। नीलराज काठमाडौँमा कुनै दिन पौतारिरहेका बेला डाक्टर प्रसादले नै पहिले अस्थायी र पछि स्थायी अधिकृत बनाइदिएका हुन्। अहिले नीलराज स्थायी जागिरको जुइनो समातेर आफ्ना परिवार धान्ने काम मात्र गरिरहेछन्। नीलराजको फोन टुङ्गिन साथ अर्को फोन आयो। उत्तमदा कम्प्युटरमा पुग्नै पाएन। उसले रिसिभर उठायो। शान्ताको कान्छो भाइ मोदराजको रहेछ। उनी शोक शोक हुँदै थिए। मोदराज सानो छँदा दिदीकै काखमा हुर्केका हुन्। काठमाडौँ आएपछि पनि उनी धेरैजसो दिदी शान्ता र उत्तमदासँगै हुन्थे। झन्डै 10 वर्ष काठमाडौँ बस्दा मोदराज आधा समय सान्दिदी शान्ताकै वरिपरि बसेर बित्थ्यो। शान्ता साना छोराछोरी जत्तिकै माया गर्थिन् मोदराजलाई। उनी ठुले मानेसर नै घरमा दादागिरी चलाउँथे। शान्ता आफ्नो कान्छो भाइको दादागिरीलाई प्रतिक्रियाविहीन भएर सहन्थिन्। उनी यति रोडाई गर्छन् कि ती सबै शान्ताका लागि भाइको स्नेहका रूपमा रहन्थे। सामाजिक अभियानमा कुद्ने कान्छा शालाबारे उत्तमदा पनि केही टिप्पणी गर्दैन। सानेर ठुले त उसँग झुन्डिरहेका हुन्थे। मोदराजले सोधे, बिनाजु दिदीलाई केही खराबी त हुँदैन? मामाले कलेजो माग्नुभएको कि दिदी आफै दिन तम्सिनुभयो? हजुरले स्वीकृति दिनुभयो? मामाले हजुरसँग सल्लाह गर्नुभयो? भोलिका दिनमा दिदी बिमार भएका खण्डमा उपचार गर्नु परे कसले गर्ने? हजुर सक्नुहुन्छ? मोदराज रुँदै प्रश्नको ओहिरो लगाउँदै थिए। उत्तमदाले शान्त भएर जवाफ दियो, सबै तिम्रो दिदीको एकल निर्णय हो। मसँग तिम्रो दिदी वा मामा कसैले सल्लाह लिएका छैनन्। दिदीको भविष्य वा उपचारबारे सर्त राख्नु भनेको व्यापार जस्तो हुन्छ। त्यो सेवा र दान हुँदैन। उनको निर्णयका पक्ष विपक्ष म कतै पनि छैन। मेरा अथवा शान्ताका कुनै सर्त छैनन् डाक्टर प्रसादसँग। तिम्रो दिदी जीवनको उत्तरार्धतर्फ अग्रसर छिन्। एउटा महान काम गर्ने उनको तीव्र इच्छा छ। केही त उनको अस्वस्थ मनोविज्ञानको सम्वेक पनि हुनसक्छ। म उनको निर्णय विरुद्ध छैन, म समर्थनमा पनि छैन, तर निष्ठापूर्वक शान्तालाई साथ दिनेछु र एउटा महान र मेरा लागि अद्भुत असम्भव मानवीय कर्मेच्छाको शान्ताको प्रतिज्ञालाई सफल तुल्याउने चेष्टा गर्छु। अनुसार अनिमेषले आमालाई पूर्ण समर्थन गरेका छन्। अरूसँग मेरो यसबारे प्रश्नोत्तर भएको छैन। शरीरको पत्र पत्र चिर्दा, सबैभन्दा संवेदनशील मुख्य अङ्ग टुक्रा पार्दा, सगल्ती चिरेर शरीर लुगा सेझै सिउँदा र त्यसपछिका डोबहरूको दुखाइ, ती सबै शान्ताका भोकाइ हुनेछन्। उनको भविष्य सुनिश्चित हुँदैन, तर पनि एउटा महान कामको बाधक हुन म तयार छैन। डाक्टर प्रसादको योगदान समाज र देशका लागि ठूलो छ। उहाँले अरू केही दिन पुनर्जीवन पाउनुभयो भने थप योगदान गर्न सक्नुहुन्छ राष्ट्र र समाजका लागि, समाजको निर्माण र राष्ट्रको जीवन यस्ता अनेक डाक्टर प्रसादहरू जस्ताको प्रयासबाट स्पन्दित पुष्पित र पल्लवित भइरहेको हुन्छ। उत्तम दा आफै भाव विभोर हुँदै थियो। ऊ एउटा आदर्श दार्शनिक शैलीमा कान्छो सारालाई उत्तर दिँदै थियो। नीलराजसँग यतिका कुरा सुन्ने धैर्य थिएन, तसर्थ उत्तम दा एकोरो नीलराजका कुरा सुनिरहेको थियो। अहिले मोदराजको प्रश्नहरूसँग नीलराजको आक्रोशको हल खोज्ने प्रयास गरिरहेछ। मोदराजले फोन राख्नु अघि भने, बिनाजु हाम्रो लागि दिदीबाहेक अरू कसैको महत्त्व छैन। मामा बाँच्नुपर्छ, तर दिदीको भविष्य सुरक्षित र कष्टरहित हुनुपर्छ। दिदीले भोगेका मानसिक आर्थिक व्यावहारिक पीडाहरूमाथि थप अर्को कुनै बोझ थपिनु हुँदैन। मेरी दिदीप्रति हामी गौरव र गर्व गर्छौँ, तर यो गौरव र गर्वले दिदीलाई क्षति पुग्नु हुँदैन। मोदराजले फोन राखे। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ पुरुषोत्तम दाहालको उपन्यास शान्ताको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiutiI shruti@unn.com.np। हवस् त, अर्को साता शान्ताको तेस्रो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्रि।